चौथा बाब रेमा, खुदा के कहे हुए अल्फाज। कहां हुआ कलाम ताकत और तख्लीकी कुदरत रखता है और उसका सही इस्तेमाल फतेहमंद मसीही जिंदगी के लिए अहम है। इस कहे हुए लफ्ज को बहरहाल हकीकी तौर पर मुअस्सर होने के लिए लाजमन सही बुनियाद रखना चाहिए। कहे हुए कलाम के दुरुस्त बुनियादी उसूल को दरियाफ्त करना खुदा की सच्चाई का सबसे अहम हिस्सा है। इस ताल्लुक से अब मैं आपसे कुछ तबादला ख्याल करूंगा। खुदा के कलाम में ईमान, मसाइल और उनकी वजह। एक दिन एक औरत स्ट्रेचर पर मेरे दफ्तर में लाई गई। वो गर्दन से नीचे फालिज ज़दा थी और अपनी उंगलियां तक भी नहीं हिला सकती थी। जब वो स्ट्रेचर पर मेरे कमरे में लाई जा रही थी तो मैंने एक अजीब सी सनसनी महसूस करना शुरू कर दी। महसूस हुआ जैसे कि मेरा दिल बेचैन हो रहा है, जैसे कि बैत हसदा के होज के साथ उम्मीद वाबस्ता थी। मैं जानता था कि कुछ होने वाला है। मैं इस स्ट्रेचर के पास गया और जब मैंने उसकी आंखों में देखा मैंने जाना कि वो शफा पाने के लिए पहले ही से तैयार है। एक मुर्दा ईमान नहीं बल्कि एक जिंदा ईमान है। मैंने उसका माथा अपने हाथ से छुआ और कहा, बहन, खुदावंद यीशु मसीह के नाम में शफायाब हो जाओ। उसी लम्हा खुदा की कुदरत आई और वह शफा पा गई। वो अपने स्ट्रेचर से हैरानगी, खौफ और जोश के साथ उठ खड़ी हुई। वो बाद में मेरे घर तहाइफ लेकर आई और मेरे पढ़ने के कमरे में दाखिल होने के बाद उसने कहा, क्या मैं दरवाज़ा बंद कर सकती हूँ? मैंने जवाब दिया, हाँ दरवाज़ा बंद कर दो। फिर उसने मेरे सामने घुटने टेके। वो अभी तक हैरान थी कि वो शफायाब हो चुकी है। उसने कहा, जनाब मेहरबानी से अपना आप मुझ पर जाहिर करें, क्या आप दूसरे मुजस्सम मसीह हैं? मैं हंसा, प्यारी बहन, आप जानती हैं कि मैं दिन में 3 बार खाना खाता हूँ, गुसल खाने जाता हूँ और हर रात सोता हूँ। मैं उतना ही इंसान हूँ जितनी के तुम, और वो वाहिद रास्ता जिससे मैं निजात पा सकता हूँ मसीह खुदावंद के वसीले से है। इस औरत को इस कदर मौजाना शफा मिली थी कि उसकी खबर फौरन ही फैल गई। इसके बाद जल्द ही एक अमीर औरत चर्च में आई। वो भी एक स्ट्रेचर पर लाई जा रही थी। वो बहुत मुद्दत से एक मसीही थी और चर्च में डीकनस थी। उसने इलाही शफा के ताल्लुक से कलाम की बहुत सी अबारात हिफ्स की हुई थी। मैं खुदावंद तेरा शाफी हूँ, खरूज 15:26। उसके मार खाने से हमने शफा पाई, यसाया 53:5। उसने आप हमारी कमजोरियां ले ली और बीमारियां उठा ली, मत्ती 8:17। और ईमान लाने वालों के दरमियान ये मौजज़े होंगे, वो बीमारों पर हाथ रखेंगे तो अच्छे हो जाएंगे, मरकज 16:17-18। लिहाजा मैंने अपने तमाम कुव्वत से उसके लिए दुआ की लेकिन कुछ भी ना हुआ। फिर मैं शफा के लिए वही दुआएं दोहराते हुए चिल्लाया। मैंने खुदा का कलाम इस्तेमाल किया और मैं उछला भी लेकिन कुछ भी ना हुआ। मैंने उसे ईमान के साथ खड़े होने को कहा। वो बहुत हौसले से खड़ी हो जाती लेकिन जिस लम्हे मैं अपना हाथ उससे दूर करता वो एक मुर्दा लकड़ी के टुकड़े की मानिंद नीचे गिर जाती। फिर मैं कहता, ज्यादा ईमान रखो और खड़ी हो जाओ। वो दोबारा खड़ी हो जाती और वो दोबारा नीचे गिर जाती। फिर वो मुझसे कहती कि तमाम दुनिया का ईमान मेरे पास है लेकिन उसका ईमान कभी काम नहीं करेगा। मैं नहायत मायूस हो गया और आखिरकार उसने रोना शुरू कर दिया। उसने कहा, पास्टर साहब, आप हसद करते हैं। आप दूसरी औरत को इस कदर चाहते थे कि आपने उसे शफा दे दी लेकिन आप हकीकत में मुझे प्यार नहीं करते, लिहाजा मैं अभी तक बीमार हूँ। आप हसद करते हैं। मैंने जवाब दिया, बहन, मैंने सब कुछ किया है। तुमने मुझे देखा, मैंने दुआ की, मैं चिल्लाया, मैं कूदा और मैंने पुकारा। मैंने वो सब कुछ किया जो कि एक पेंटिकॉस्टल खादम कर सकता है लेकिन कुछ भी नहीं हुआ और मैं उसे नहीं समझ सकता हूँ। मेरी कलीसिया में एक परेशान करने वाला मसला कि एक शख्स तो शिफा पा जाता है जबकि दूसरा बीमार ही रहता है। इस मसले ने सिर्फ एक ऐसी सूरत हाल तक ही महदूद नहीं रखा। दुनिया के मशहूर तरीन मुबशर मेरी कलीसिया में आए हैं और पुरजोश कलाम सुनाया है। आप में से हर शख्स शिफा पाएगा, आप में से हर एक। वो ईमान का कलाम देते हैं और बहुत से लोग शिफा पाते हैं लेकिन फिर वह तमाम जलाल हासिल करने के बाद चले जाएंगे और मैं उन लोगों के साथ जिन्होंने शफा नहीं पाई सब्र करने के लिए पीछे रह जाता हूँ। ये लोग मेरे पास ना उम्मीद और दिल बर्दाश्ता होकर आते और कहते हैं, हमने शिफा नहीं पाई, खुदा ने हमें छोड़ दिया है, हम मुकम्मल तौर पर भुला दिए गए हैं। तो फिर हम क्यों मसीह खुदावंद के पास आए और ईमान रखने की जिद्दोजहद को जारी रखें। फिर मैं थरथराया और चिल्लाया, क्यों बाप, ये ऐसा क्यों है? खुदा मेहरबानी से मुझे जवाब दे, एक निहायत वाज़े जवाब दे, और उसने दिया। लिहाजा अब मैं आपके साथ इस जवाब पर तबादला ख्याल करता हूँ और चंद हकीकतों का भी जिन्होंने मेरी समझने में रहनुमाई की। लोगों का ख्याल है कि वो खुदा के कलाम पर ईमान रख सकते हैं, लेकिन वो खुदा के कलाम में, जो कि खुदा के बारे में हमें सतही इल्म देता है, और खुदा के कलाम में जैसे खुदा मखसूस हालात के लिए किसी शख्स के दिल में ईमान देता है, इम्तियाज करने में नाकाम हो जाते हैं। ये दूसरी किस्म का ईमान ही मौजज़ात दिखाता है। यूनानी जुबान में कलाम के लिए दो मुख्तलिफ अल्फाज लागोस और रेमा इस्तेमाल हुए हैं। दुनिया खुदा के कलाम लागोस से तख्लीक की गई। लागोस खुदा का आम कलाम है, पैदाइश से मुकाशवा तक फैला हुआ है, क्योंकि ये तमाम कुतब बिला वास्ता या बिल वास्ता कलाम यानी मसीह खुदावंद के बारे में बताती हैं। लागोस को पैदाइश से मुकाशवा तक पढ़ने से खुदा और उसके वादों के लिए जितना भी इल्म चाहते हैं आपको मिल जाएगा, लेकिन सिर्फ पढ़ने ही से आपको ईमान नहीं मिलता। आपने इल्म और खुदा के बारे में तालीम और समझ तो हासिल कर ली है, लेकिन आप ईमान नहीं हासिल कर सकते। रोमियो 17:10 हमें बताती है कि ईमान को बनाने के लिए जो मवाद इस्तेमाल होता है वो सिर्फ खुदा का कलाम पढ़ने से ज्यादा है। ईमान सुनने से पैदा होता है और सुनना खुदा के कलाम से। कलाम के इस हिस्से में कलाम लागोस नहीं बल्कि रेमा है। ईमान खास तौर पर रेमा के सुनने से आता है। डॉक्टर आइरीन साइड ने यूनानी लेक्सिकन में लागोस की यूं तारीफ की है, खुदा का कहा हुआ कलाम, और रेमा की यूं तारीफ की है कि खुदा का कहता हुआ कलाम। बहुत से उल्मा रेमा की यूं तारीफ करते हैं कि रूहुल कुद्स कलाम की चंद आयात को इस्तेमाल करते हुए उसे शख्सी तौर पर जिंदा करते हुए किसी एक शख्स के लिए इस्तेमाल करती है। रेमा के लिए मेरी तारीफ यूं है, रेमा एक मखसूस शख्स के लिए एक मखसूस सूरत हाल में एक मखसूस कलाम है। एक मरतबा कोरिया में एक औरत योन है योंग के नाम से सेमगाक पहाड़ पर बहुत बड़ी यूथ मीटिंग करवा रही थी। वो एक अजीम खिदमत कर रही थी। जब वो खड़ी होती और लोग आगे आते, वो रूहुल कुद्स की कुदरत के सामने ठहर ना सकते थे और नीचे गिर जाते। बहुत से नौजवान लोग उसकी इबादतों में जमा होते, और जब उसने सेमगाक के पहाड़ पर नौजवानों की एक कंपेन करवाई, हजारों नौजवान इसमें शिरकत के लिए आए। नौजवानों की कंपेन के हफ्ते के दौरान बारिशें बहुत ज़्यादा हुईं और तमाम दरियाओं में सैलाब आ गया। नौजवानों का एक ग्रोह दरिया की दूसरी जानिब से शहर में जाना चाहता था जहां पर इबादत हो रही थी, लेकिन जब वो दरिया के किनारे पर पहुंचे तो उसमें तुगयानी आई हुई थी। वहां पर हद नज़र तक कोई पुल या कश्ती ना थी और उनमें से बेशतर मायूस हो गए। लेकिन तीन लड़कियाँ इकट्ठी हुईं और कहा, हम पानी पर से होकर क्यों नहीं जा सकती हैं? पतरस रसूल पानी पर चला था और पतरस का खुदा हमारा खुदा है। पतरस रसूल का यस्सु हमारा यस्सु है और पतरस रसूल का ईमान हमारा ईमान है। पतरस रसूल ने ईमान रखा और हमें भी ऐसा ही करना चाहिए। हम इस दरिया के ऊपर से जाएंगे। दरिया में मुकम्मल तौर पर तुगयानी आई हुई थी, लेकिन इन तीन लड़कियों ने घुटने टेके और एक दूसरे के हाथ थाम लिए और कलाम की इन अबारतों को दोहराने लगी जिनमें पतरस रसूल के पानी पे चलने का वाकया दर्ज था, और उन्होंने दावा किया कि वो भी इस तरह ईमान रख सकती हैं। फिर तमाम ग्रोह के सामने वो चिल्लाती हुई पानी में चलना शुरू हो गईं। वो फौरन ही सैलाब की तेज लहरों में बह गईं और तीन दिनों के बाद उनकी लाशें खुले समंदर में पाई गईं। इस वाकये की वजह से तमाम कोरिया में रद्द अमल हुआ। गैर मसीही अखबारात ने इस कहानी की शह सुर्खियां बनाते हुए पेश किया। उनका खुदा उन्हें ना बचा सका। खुदा ने क्यों उनके ईमान की दुआ का जवाब ना दिया? लिहाजा इस वाकये के नतीजे में गैर मसीहों ने वाकई खुशी मनाई और मसीही कलीसिया ने मायूसी और दबाव महसूस करते हुए और कोई मुनासिब जवाब ना रखते हुए एक जवाल का मुशाहिदा किया। یہ تمام کوریا میں بحث کا موضوع بن گیا اور بہت سے جو پہلے اچھے مسیحی تھے اپنا ایمان کھو بیٹھے۔ وہ کہتے، ان لڑکیوں نے بالکل ویسے ہی ایمان رکھا جیسا کہ ہمارے پاسٹر صاحبان نے سکھایا تھا۔ انہوں نے اپنے ایمان کا مظاہرہ کیا تھا۔ پلپٹ پر سے ہمارے پاسٹر لوگوں کو مسلسل کہتے رہتے ہیں کہ وہ خدا کے کلام میں ایمان کا بڑی دلیری سے مظاہرہ کریں۔ ان لڑکیوں نے صرف یہی کیا تھا، تو پھر کیوں خدا نے جواب نہیں دیا؟ یہوہ خدا پھر زندہ خدا نہیں ہے جس کے ساتھ ہمارا تعلق ہے؟ پھر یہ بھی صرف ایک روایتی مذہب ہے۔ آپ ان لوگوں کو کس قسم کا جواب دیں گے؟ ان لڑکیوں نے ایمان رکھا، انہوں نے خدا کے کلام پر مشتمل ایمان کا مظاہرہ کیا تھا، لیکن خدا کے پاس کوئی وجہ نہ تھی کہ وہ ان کے ایمان کی حمایت کرتا۔ پطرس رسول کبھی بھی پانی پر لاگوس کی وجہ سے نہ چلا تھا، لاگوس جو کہ خدا کے بارے میں عام علم دیتی ہے۔ پطرس کو صرف ضرورت تھی کہ مسیح خداوند اسے ایک واضح کلام دیتا۔ پطرس نے کہا، خداوند اگر تو یسوع ہے تو مجھے آنے کا حکم دے۔ یسوع نے جواب دیا، آ۔ جو کلام مسیح خداوند نے پطرس رسول کو دیا وہ لاگوس نہیں بلکہ ریما تھا۔ اس نے ایک مخصوص شخص پطرس رسول کو ایک مخصوص صورتحال میں طوفان میں ایک مخصوص کلام دیا، آ۔ ریما ایمان لاتا ہے، ایمان سننے سے پیدا ہوتا ہے اور سننا ریما سے۔ پطرس رسول فقط خدا کے بارے میں علم سے ہی پانی پر نہ چلا، پطرس رسول کے پاس ریما تھا، لیکن ان لڑکیوں کے پاس صرف لاگوس تھا، خدا کے بارے میں عام تعلیم۔ لیکن پطرس رسول کے معاملے میں خدا پطرس رسول کے وسیلے سے کام کر رہا تھا۔ انہوں نے لاگوس پر اپنے انسانی ایمان کا مظاہرہ کیا اور یہی ان کی غلطی تھی، لہٰذا ان کے ایمان کی حمایت کرنا خدا کی ذمہ داری نہ تھی۔ اور جس طور پر لڑکیوں نے ایمان کا مظاہرہ کیا اور جس طور پر پطرس رسول نے ایمان کا مظاہرہ کیا، ان دونوں کا فرق آپس میں اس قدر ہے جس قدر دن اور رات میں فرق ہوتا ہے۔ 2 سال قبل بائبل سکول کے 2 گریجویٹ اپنی خدمت کے پہلے ہی کام میں مکمل طور پر ناکام ہو گئے۔ یہ دونوں شخص میرے شاگرد تھے، وہ میرے لیکچرز کو سنتے، وہ میرے چرچ میں آتے اور ایمان کے اصول کا نظریہ سیکھا۔ انہوں نے اپنی خدمت کا آغاز اس ایمان سے کیا جو کہ بظاہر بہت بڑا لگتا تھا۔ وہ اس قسم کی آیات کا سہارا لیے ہوئے تھے، تو اپنا منہ خوب کھول اور میں اسے بھر دوں گا، زبور 81:10، اگر میرے نام سے مجھ سے کچھ چاہو گے تو میں وہی کروں گا، یوحنا 14:14۔ وہ ایک بینک میں گئے اور بہت بڑا قرضہ لیا، پھر وہ ایک امیر شخص کے پاس گئے اور ایک اور بہت بڑا قرضہ لیا۔ اس روپے سے انہوں نے زمین خریدی اور ایک خوبصورت مقدس گاہ تعمیر کی۔ کلیسیا نہ ہونے کے باوجود بھی انہوں نے یہ یقین رکھتے ہوئے کہ لوگ سینکڑوں کی تعداد میں جمع ہوں گے اور ان کے قرض ادا ہو جائیں گے، کلام سنانا شروع کر دی۔ لیکن اس طرح سے کچھ بھی نہ ہوا۔ ان میں سے ایک نوجوان خادم نے تقریباً $30,000 قرض لیا تھا اور دوسرے نے تقریباً $50,000۔ جلد ہی ان کے قرض کا اپنی رقوم واپس لینے آئے اور یہ نوجوان نہایت خوفناک صورتحال میں پھنس گئے۔ وہ اس جگہ پر پہنچ گئے جہاں پر وہ خدا میں اپنا ایمان کھونے کے قریب تھے۔ پھر وہ دونوں میرے پاس آئے اور وہ چلائے، پاسٹر چو، تمہارا خدا اور ہمارا خدا فرق کیوں ہے؟ آپ نے $2,500 سے شروع کیا تھا اور اب آپ نے $5 ملین کا پروجیکٹ مکمل کیا ہے۔ ہم گئے اور عمارتیں تعمیر کیں جن کی کل لاگت صرف $80,000 تھی۔ خدا ہمیں جواب کیوں نہیں دیتا؟ ہم اس خدا میں ایمان رکھتے ہیں اور ہم اسی ایمان کا مظاہرہ کرتے ہیں، لیکن اس نے جواب کیوں نہیں دیا؟ انہوں نے نئے اور پرانے عہد نامے میں سے حوالہ جات پیش کرنا شروع کر دی جن میں وعدے تھے، اور ساتھ میں یہ بھی کہا، ہم نے بالکل ویسے ہی کیا جیسے کہ آپ نے سکھایا تھا اور ہم ناکام ہو گئے ہیں۔ پھر میں نے جواب دیا، مجھے خوشی ہے کہ تم میرا کلام سننے کے بعد ناکام ہو گئے ہو۔ یقیناً تم میرے شاگرد ہو، لیکن تم مسیح خداوند کے شاگرد نہیں بنے۔ تم نے میری تعلیمات کو غلط سمجھا ہے۔ میں نے اپنا چرچ لاگوس سے نہیں بلکہ ریما سے شروع کیا تھا۔ خدا نے واضح طور پر میرے دل سے یہ کہتے ہوئے کلام کیا، اٹھو جاؤ اور ایک چرچ تعمیر کرو جو 10,000 لوگوں کو بٹھا سکتا ہے۔ خدا نے اپنا ایمان میرے دل میں ڈالا اور میں گیا اور ایک معجزہ وقوع پذیر ہوا۔ لیکن تم صرف لاگوس کے ساتھ گئے جو کہ خدا اور اس کے ایمان کے بارے میں ایک عام علم ہے، اس لیے خدا کی کوئی ذمہ داری نہ تھی کہ تمہاری مدد کرتا، اگرچہ تمہاری خدمت خداوند مسیح کے لیے تھی۔ بھائی اور بہنوں، لاگوس سے آپ خدا کو جان سکتے ہیں، آپ اس کے بارے میں معلومات اور سمجھ حاصل کر سکتے ہیں، لیکن لاگوس ہمیشہ رہنما نہیں بن سکتا ہے۔ مثلا ایک بیمار شخص کو بیت حسدہ کے حوض پر جانا ہوتا اور اپنے آپ پاس کے لوگوں سے کہتا، اے بیوقوف لوگوں، تم یہاں پر کیوں انتظار کر رہے ہو؟ یہ ہمیشہ وہی حوض ہے، اسی جگہ پر اور اسی پانی کے ساتھ تمہیں یہاں روزانہ انتظار کیوں کرنا چاہیے؟ میں تو اس میں کودنے اور اپنے آپ کو دھونے لگا ہوں۔ پھر وہ شاید اس میں غوطہ لگاتا اور اپنے آپ کو دھوتا، لیکن اگر وہ پانی سے باہر آتا وہ شفایاب نہ ہوا ہوتا۔ یہ صرف اسی وقت تھا جبکہ خداوند کا فرشتہ آتا اور پانی کو ہلاتا تاکہ لوگ چھلانگ لگا سکیں، دھوئیں اور شفا پائیں، جبکہ یہ وہی بیت حسدہ کا حوض تھا، اسی جگہ پر اسی پانی کے ساتھ۔ پانی صرف جب خدا کے فرشتے سے ہلتا تو معجزہ وقوع پذیر ہو سکتا تھا۔ ریما لاگوس میں سے ہی بنتا ہے، لاگوس بیت حسدہ کے حوض کی مانند ہے۔ آپ خداوند کے کلام کو سن سکتے ہیں اور آپ بائبل مقدس کا مطالعہ کر سکتے ہیں، لیکن صرف جب روح القدس آتا ہے اور آپ کے دل میں کلام کا کوئی حصہ یا حصے زندہ کرتا ہے اور آپ کے ذہن میں اسے ہلاتا ہے اور آپ کو بتاتا ہے کہ وہ لاگوس براہ راست آپ کی مخصوص صورتحال میں استعمال ہوتا ہے، تب کہیں جا کے لاگوس ریما بنتی ہے۔ لاگوس ہر کسی کو دیا جاتا ہے، لاگوس کورین، یورپین، افریقن اور امریکن کے لیے یکساں ہے۔ یہ سب کو دیا جاتا ہے تاکہ وہ خدا کے بارے میں معلومات حاصل کر سکیں، لیکن ریما ہر ایک کو نہیں دیا جاتا جب تک کہ روح القدس لاگوس کو زندہ کر کے ریما نہیں بنا دیتی۔ اگر آپ کے پاس کبھی خدا کا انتظار کرنے کے لیے وقت نہیں ہے، پھر خدا کبھی نہیں آ سکتا اور نہ ہی آپ کی ضرورت کے مطابق کلام کو آپ کے دل میں زندہ کر سکتا ہے۔ یہ مصروفیت کا دور ہے، لوگ چرچ میں آتے ہیں اور بہلائے جاتے ہیں، وہ مختصر سا آواز سنتے ہیں اور خدا پر انتظار کا وقت دیے بغیر رخصت کر دیے جاتے ہیں۔ وہ لاگوس حاصل کرتے ہیں، لیکن وہ کیونکہ ریما حاصل نہیں کرتے، اس لیے خدا کے معجزانہ کام دیکھنے سے رہ جاتے ہیں اور اس کی قدرت پر شک کرنا شروع کر دیتے ہیں۔ لوگوں کو لازماً مرکزی مقدس گاہ تک آنا چاہیے، خادم کو توجہ سے سننا چاہیے اور خدا پر انتظار کرنا چاہیے، لیکن وہ ریما حاصل کرنے کے لیے خدا کا انتظار کرتے ہوئے خادم کو دعا کے ساتھ آ کر نہیں سن سکتے، لہذا انہیں اپنی مشکلات کے حل کے لیے ضروری ایمان نہیں مل سکتا ہے۔ جیسے جیسے ان کی مشکلات بڑھتی جاتی ہیں، بائبل کے بارے میں ان کی معلومات بھی بڑھتی جاتی ہیں، اور جبکہ وہ چرچ میں بھی آتے ہیں لیکن کچھ بھی نہیں ہوتا، اس لیے وہ پیچھے ہٹنا شروع کر دیتے ہیں اور ایمان کھو دیتے ہیں۔ اس گہما گہمی کے دور میں بہت سی کلیسیاؤں کے ساتھ یہ مسئلہ ہے کہ پاسبان بہت سے معاملات میں الجھے ہوئے ہیں، وہ گھنٹوں گھنٹوں دیکھ بھال میں، مالی امور میں، تعمیراتی کاموں میں اور سینکڑوں دوسرے مختلف کاموں میں گزار دیتے ہیں۔ ہفتے کے روز تک وہ اس قدر تھک چکے ہوتے ہیں کہ وہ جلدی جلدی کوئی لاگوس تلاش کرنے کی کوشش کرتے ہیں تاکہ اس پر کلام سنا سکیں۔ وہ اس قدر تھک جاتے ہیں کہ خدا پر انتظار کرنے کے لیے ان کے پاس کوئی وقت نہیں ہوتا کہ ہری گھاس کو سفید دودھ میں تبدیل کر سکیں۔ ان کی کلیسیائیں صرف گھاس پر پلتی ہیں اور یہاں تک کہ خدا کے کلام کا دودھ بھی نہیں دیا جاتا۔ یہ ایک ہولناک غلطی ہے۔ کلیسیا کے افراد پاسٹر کے دشمن نہیں ہیں بلکہ اس کے دوست ہیں، جیسا کہ پولوس رسول نے کہا، اسی طرح سے خادموں کو دعا اور خدا کا کلام سنانے پر بھرپور توجہ دینی چاہیے۔ تمام دوسرے قسم کے کام اپنے ڈیکن، ڈیکنس اور کلیسیا کے دوسرے رہنماؤں کے حوالے کر دینے چاہیے۔ میں اپنی کلیسیا میں اس قسم کے نمونے پر چلتا ہوں، میں خدا کا انتظار کیے بغیر اور خدا کا ریما جو کہ خدا مجھے اس پیغام کے لیے دینا چاہتا ہے لیے بغیر پلپٹ پر نہیں جاتا۔ اگر مجھے ریما نہ ملے تو میں پلپٹ پر نہیں جاؤں گا، لہذا میں ہفتے کے روز دعا کے پہاڑ پر جاتا ہوں اور خلوت گاہ میں بھی جاتا ہوں، دروازہ بند کر دیتا ہوں اور جب تک کہ روح القدس نہیں آتا اور مجھے روح کے مطابق ریما نہیں دیتا، वहां पर इंतजार करता हूं। कभी कभार मैं तमाम रात वहीं रहता हूं। उस वक्त मैं ये दुआ करता रहता हूं, खुदावंद कल लोग तमाम किस्म की मुश्किलात, बीमारी, तकलीफ, खानदानी मुश्किलात, कारोबारी मुश्किलात और उन तमाम मुश्किलात जिनका तसव्वुर किया जा सकता है के साथ आ रहे हैं, वो सिर्फ तेरे बारे में आम इल्म हासिल करने नहीं आ रहे हैं, बल्कि वो अपनी मुश्किलात का असली हल तलाश करने के लिए भी आ रहे हैं। अगर हम उन्हें जिंदा ईमान रेमा नहीं देंगे तो फिर वो अपनी मुश्किलात का हल लिए बगैर ही अपने घरों को वापस जाएंगे। मुझे एक मखसूस पैगाम की मखसूस लोगों के लिए एक मखसूस सूरत हाल में ज़रूरत है। फिर मैं इंतज़ार करता हूँ जब तक खुदा मुझे वो पैगाम नहीं देता। फिर पुलपट की जानेब आते हुए मैं एक जर्नैल की मानिंद कदम उठाता हूँ, ये जानते हुए कि जो पैगाम मैं दूंगा वो रुहुल्कुद्स के मसा में होगा। मेरे कलाम सुनाने के बाद क्लीसिया के लोग मेरे पास आते हैं और कहते हैं, पास्टर साहब, आपने बिल्कुल वैसा ही कलाम सुनाया है जिसकी मुझे ज़रूरत थी। मुझे ईमान मिल गया है कि मेरी मुश्किलात हल हो जाएंगी। ये इसलिए है कि मैंने उन्हें रेमा देने में मदद की। बहनों और भाइयों, हम चर्च में कोई मुकद्दस मुल्की क्लब नहीं तामीर कर रहे हैं। इसकी बजाय हम जिंदगी और मौत के मामलात से निपटते हैं। अगर पास्टर अपने लोगों को रेमा मुहैया नहीं करता तो फिर आप सिर्फ एक मजहबी समाजी तंजीम रखते हैं। समाजी दुनिया में आप पहले ही से तंजीमें देख सकते हैं, जैसा कि क्यूने क्लब और रोटरी क्लब, और उनके अरकान भी एक किस्म की दहयकी देते हैं। हम जो कलीसियाएं बनाते हैं वो ऐसे मकाम होने चाहिए जहां लोग खुदावंद से अपनी मुश्किलात का हल पाएं, अपनी जिंदगियों के लिए मौजजात हासिल करें और खुदा के बारे में सिर्फ आम इल्म ही ना सीखें बल्कि उसे हयात बख्श तौर पर माने। ये करने के लिए पास्टर को पहले लाजमन रेमा हासिल करना है। मसीहों को खुदा के लिए इंतजार का वक्त दिया जाना चाहिए ताकि रूह कुद्स को पूरा मौका मिल सके कि वो उनकी जिंदगियों में काम कर सके और कलाम के जरिए उन्हें मुतासिर कर सके। रूहुल कुद्स कलाम लेकर खुदा का कहा हुआ कलाम और उसे खुदा का कहता हुआ कलाम बनाकर किसी शख्स के दिल में इस्तेमाल करे, तब लागोस रेमा बन जाता है। अब मैं आपको बता सकता हूं कि बहुत से लोग क्यों शफा नहीं पा सकते। तमाम वादे इम्कानी तौर पर आपके हैं। कभी भी खुदा के कलाम से यूं ही कोई आयत निकाल कर ये ना कहें, ओ ये मेरी है। नहीं, वो इम्कानी तौर पर आपकी है, लेकिन उसे खुदा पर इंतजार करने से अमली तौर पर हकीकत में अपना बना लें। इससे पहले कि खुदा किसी शख्स के लिए कोई कलाम जिंदा करे, खुदा को बहुत से काम करने होते हैं। खुदा आपकी जिंदगी को साफ करना चाहता है और आपको अपने ताबे करवाना चाहता है। खुदावंद कभी भी मिले जुले वादे नहीं देगा। जैसे जैसे खुदा आपके साथ बर्ताव करे, अपने गुनाहों का इकरार करते हुए और अपनी जिंदगी उसके हवाले करते हुए उस पर इंतजार करने का वक्त लें। जब ये शरायत पूरी होंगी तो फिर खुदा की कुदरत आती है। आपका दिल बैत हसदा के होस की मानिंद इस खास कलाम की वजह से हिलता है और आप जानते हैं कि इस कलाम का वादा आपका है और आपके पास जरूरत के मुताबिक मौजजा करने के लिए ईमान है। खुदा का अहम तरीन मकसद। तबई जिस्म की शिफा रूह का हतमी मकसद नहीं है। आपको लाजमन जानना चाहिए कि अवलियत कहां पर है। हमारी रूहों की शिफा निजात खुदा का हकीकी मकसद है। जब खुदा आपके साथ बर्ताव करता है वो हमेशा आपकी रूह की शिफा निजात के जरिए से आपके साथ बर्ताव करता है। अगर आपकी रूह का खुदा के साथ सही राबता नहीं है तो किसी भी मकदार में दुआ करना, चिल्लाना या उछलना शिफा का रेमा आप तक नहीं लाएगा। आप सबसे पहले खुदावंद से अपना राबता दुरुस्त करें, अपने गुनाहों का इकरार करें, यीशु मसीह के खून को इस्तेमाल करें, निजात पाएं और हमेशा की जिंदगी हासिल करें। फिर रूहुल कुद्स आपके दिल को इलाही शिफा के कलाम से छुए और मुतासिर करेगा और आपको जिस रेमा की जरूरत होगी देगा। लेकिन ये सब कुछ वकू होने के लिए आपको लाजमन खुदा पर इंतजार करना होगा। इलाही शिफा खुदा की लामहदूद मर्जी के मुताबिक होती है। बसा औकात एक शख्स उसी लम्हा शिफा पा लेता है, दूसरे शख्स को ज्यादा अरसे के लिए इंतजार करना होगा। हमारी कलीसिया का एक नहायत अच्छा डीकन बीमार हो गया। ये डीकन खुदा को सब कुछ देता था, खुदा से प्यार करता और हैरत अंगेज तौर पर खुदा के काम कर रहा था। उसे बताया गया कि उसके जिस्म में एक रसौली है और डॉक्टर ऑपरेशन करना चाहते थे, लेकिन मेरी कलीसिया में हर कोई जानता था कि खुदा उसे शिफा देगा, क्योंकि वो बड़े ईमान के साथ एक अजीम रास्तबाज शख्स था। उनकी तौजीह ये थी, मैंने उसकी शिफा के लिए दुआ की, फिर हमारे तमाम 40,000 अराकीन ने दुआ की और फजल के तख्त पर धावा बोल दिया और उस डीकन ने शिफा का दावा कर दिया, लेकिन कुछ भी ना हुआ और वह बद से बदतर होता गया। आखिरकार उसका इस कदर खून बहा कि उसे अस्पताल ले जाकर ऑपरेशन करना पड़ा। मेरे बहुत से रुकन परेशान थे और उन्होंने शिकवा किया, खुदा कहाँ है, खुदा क्यों इसे इस तरह का बर्ताव कर रहा है। लेकिन मैंने खुदावंद की तारीफ की, क्योंकि मैं जानता था कि जो कुछ भी हो रहा था इसमें खुदा का कुछ खास मकसद था। जब उसे अस्पताल की वार्ड में भेजा गया, उसने उन तमाम लोगों को जिनसे उसने राब्ता कायम किया खुशखबरी सुनाना शुरू कर दी। जल्द ही तमाम अस्पताल ये जान गया कि एक जिंदा मसीह है और उसका नुमाइंदा उनके दरमियान है। डॉक्टर, नर्सें और बहुत से मरीज रोजाना निजात याफ्ता होते गए। तब हमारे अराकीन ये कहते हुए शादमान हुए, खुदावंद की तारीफ हो, उसके लिए अस्पताल में होना इससे कहीं बेहतर था कि उसे फौरन इलाही शिफा मिल जाती। खुदा ने दिखाया कि उसकी अवलियत तबई जिंदगी की दुनियावी शिफा की बजाय रूहों की अब्दी शिफा है। जब दुख और मुसीबत हो हम बेमहल रिहाई का दावा करते हैं, लेकिन हमें ऐसा नहीं करना चाहिए। अगर आपकी मुसीबत रिहाई बख्श फजल लाती है, या अगर आपकी मुसीबत खुदा की रिहाई देने वाले फजल का बहता हुआ जरिया है, फिर आपकी मुसीबत खुदा की तरफ से दी हुई है। अगर आपकी मुसीबत आपको नाकारा कर दे और आपको तबाह करना शुरू कर दे, तो फिर ये इब्लीस की तरफ से है और आपको दुआ करना चाहिए और इससे मखलसी हासिल करनी चाहिए। मैं आपको एक वाकया सुनाता हूँ जिसमें खुदा ने लोगों को उनकी मुसीबत से रिहाई नहीं बख्शी। ये कोरिया की जंग के दौरान का वाकया है, जब 500 खादमों को गिरफ्तार करके फौरन ही मौत के घाट उतार दिया गया था और 2000 चर्चों को तबाह कर दिया गया था। इस तरह के लोग खादमों के साथ बहुत बुरी तरह से पेश आए। एक खादम का खानदान इंचू कोरिया में गिरफ्तार किया गया और इश्तराकियों ने उन्हें, जिसको वो लोगों की आजमाइश कहते थे, में से गुजारा। और इल्ज़ाम देने वाले कहते, एक शख्स इस किस्म का गुनाह करवाने का जिम्मेदार है और इस किस्म के गुनाह के लिए दुरुस्त है कि वो सजा पाए। वाहिद रद्द अमल जो उस वक्त दिया गया, हम ख्याल आवाज़ों का कोर्स हा 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 था। इस मरतबा उन्होंने एक बड़ा सा गढ़ा खोदा और पास्टर, उसकी बीवी और सब बच्चों को उसमें डाल दिया। फिर कहा गया, जनाब इन तमाम सालों में तुमने बाइबल की तोहमात से लोगों को गुमराह किया है, लेकिन अब अगर तुम सरेआम इन लोगों के सामने इसका इनकार करो और इस जुर्म से तोबा करो, फिर तुम, तुम्हारी बीवी और तुम्हारे बच्चे आज़ाद कर दिए जाएंगे। लेकिन अगर तुम अपनी तोहमात पर कायम रहोगे तो तुम्हारे तमाम खानदान को जिंदा दफन कर दिया जाएगा, एक फैसला कर लो। उसके तमाम बच्चे एकदम चिल्ला उठे, ओ अब्बा अब्बा, हमारे मुतल्लिक सोचो अब्बा, उसके बारे में सोचें, अगर आप उसकी जगह पर होते तो आप क्या करते। मैं 3 बच्चों का बाप हूँ और शायद अपने बच्चों को कत्ल होता हुआ देखने की बजाय जहन्नुम में ले जाना चाहता। ये बाप लरस चुका था, उसने अपने हाथ बुलंद किए और कहा, हाँ हाँ मैं ये करूँगा, मैं इनकार करने लगा हूँ मेरा। लेकिन इससे पहले कि वह अपना जुमला मुकम्मल करता, उसकी बीवी ने उसे ये कहते हुए टोका, नहीं कहो। उसने कहा, खामोश बच्चों, आज हम खुदावंदों के खुदावंद और बादशाहों के बादशाह के साथ खाना खाएंगे। उसने उनके इस गाने में रहनुमाई की, अपने प्यारे में आहिस्ता आहिस्ता, उसका शोहर और बच्चे पीछे पीछे गा रहे थे जबकि इश्तराकियों ने उन्हें दफन करना शुरू कर दिया। जल्द ही बच्चे दफन हो गए, लेकिन जब तक मट्टी उनकी गर्दनों तक आई वो गाते रहे और तमाम लोगों ने देखा। खुदा ने उन्हें रिहाई नहीं दी, लेकिन तकरीबन तमाम लोगों ने जिन्होंने इस सजा को देखा मसीह को कबूल कर लिया और बहुत से अब मेरी कलीसिया के रुकन हैं। उसकी मुसीबत की वजह से रिहाई का फजल बहा। खुदा ने अपना इकलौता बेटा सलीब पर इसलिए मसलूब कर दिया ताकि ये दुनिया निजात और मखलसी पा सके। ये खुदा का अहम तरीन मकसद है। लिहाजा जब आप इलाही शिफा की या ऊपर से किसी जवाब की ख्वाहिश करें, हमेशा सबसे अहम मकसद में से देखें, जो कि रूहों की मखलसी है। اگر آپ دیکھیں کہ آپ کی مصیبت آپ کی شفا کی نسبت زیادہ مخلصی لاتی ہے تو پھر رہائی کے لیے مت کہیں، بلکہ خدا سے کہیں کہ تمہیں ثابت قدم رہنے کے لیے طاقت دے۔ ابلیس کی لائی ہوئی مصیبت جس سے کہ خدا رہائی دے دے گا، اور مصیبت جس سے خدا مخلصی شدہ فضل کے بہنے کے لیے استعمال کرے گا، میں امتیاز کرنا ہر بار آسان نہیں ہوتا۔ اس قسم کا فیصلہ کرنے کے لیے اور خدا کی مرضی جاننے کے لیے آپ کو خدا کا انتظار کرنے کی ضرورت ہے۔ نہ امید مت ہوں، اور نہ ہی ایک مشہور مبشر سے دوسرے تک دعا کروانے کے لیے جائیں، بلکہ اپنی دعا، روزے اور ایمان کے وسیلے سے خدا کو موقع دیں کہ وہ آپ پر اپنی مرضی ظاہر کرے۔ جب روح القدس آپ کے لیے لاگوس کا کلام زندہ کرتا ہے، ایک معجزاتی ایمان آپ کے دل کو دیا جاتا ہے۔ آپ جانتے ہیں کہ کلام اب کسی طور پر بھی خدا کا کہتا ہوا کلام ہے۔ آپ کو پھر اس کلام پر کھڑے ہونا ہے، آگے بڑھنا ہے اور اسے کرنا ہے، یہاں تک کہ آپ کو کچھ بھی نہ دکھائی دیتا ہو، یہاں تک کہ آپ کسی چیز کو چھو نہ سکیں، اور یہاں تک کہ آپ کی تمام زندگی گھپ اندھیرے میں ہو۔ ایک مرتبہ آپ کو ریما مل جائے، پھر خوف زدہ نہیں ہونا چاہیے، صرف آگے بڑھیں اور پانی پر چلیں، اور آپ ایک معجزہ دیکھیں گے۔ خدا سے آگے چلنے سے خبردار رہیں۔ بہت سے لوگ خدا سے بھی آگے چلتے ہیں، جیسا کہ پولوس رسول نے خداوند مسیح کی خوشخبری پھیلانے کی جستجو میں کیا۔ مسیح خداوند نے یہ حکم دیا تھا کہ ہم دنیا کی انتہا تک جائیں اور کلام کی خوشخبری دیں۔ لہذا پولوس رسول لاگوس پر نکل پڑا اور ایشیا کی طرف چل پڑا، لیکن خداوند کی روح نے اسے وہاں جانے کی اجازت نہ دی۔ پھر پولوس رسول نے کہا، میں بتونیا جاؤں گا، لیکن پھر خداوند کی روح نے کہا، نہیں۔ پولوس رسول اور اس کے ساتھی تارس ایک نامعلوم شہر میں گئے۔ ہم اس کا وہاں پر بے مقصد پھرنا محسوس کر سکتے ہیں۔ وہ اپنے آپ میں یہ سوچتے ہوئے پریشان تھا، میں صرف مسیح خداوند کے حکم پر چل رہا تھا۔ مسیح خداوند نے کہا تھا کہ دنیا کی حدوں تک جاؤ اور کلام کی خوشخبری سناؤ، پھر میں کیوں ناکام ہوں؟ لیکن وہ دعا اور خدا کا انتظار کر رہا تھا۔ اس کو ریما ملا، اور رویا میں ایک شخص مقدونیا سے ظاہر ہوا اور کہا کہ مقدونیا میں جاؤ اور ہماری مدد کرو۔ لہذا اس نے ایک کشتی لی اور سمندر پار یورپ کو چلا گیا۔ پولوس رسول کی مثال سے ہم ایک بار پھر لاگوس اور ریما کے درمیان فرق دیکھ سکتے ہیں۔ ریما حاصل کرنا۔ لوگ میرے پاس آئے ہیں اور یہ کہا ہے، بھائی چو، میں کلام مقدس میں سے بہت سے وعدوں کے لیے دعا کر سکتا ہوں، اور میں انتظار کر سکتا ہوں جب تک کہ روح القدس ان کو زندہ کر کے مجھ پر لاگو نہیں کر دیتی، لیکن میں کس طرح سے شوہر یا بیوی کے انتخاب کے بارے میں ریما حاصل کر سکتا ہوں؟ میں نے تمام کلام پڑھا ہے، لیکن بائبل یہ نہیں کہتی کہ مجھے جان یا میری سے شادی کرنی چاہیے۔ میں اس کے بارے میں ریما کس طرح حاصل کر سکتا ہوں؟ اور بائبل یہ بھی نہیں کہتی کہ تم جا کر لیک لینڈ، لاس اینجلس یا کسی جنوبی حصے میں جا کر رہو۔ میں اس بارے میں خدا کی مرضی کیسے حاصل کر سکتا ہوں؟ یہ مناسب سوالات ہیں۔ میں آپ کو پانچ اقدامات کے بارے میں بتاتا ہوں جو میں اس قسم کے فیصلوں کے لیے ریما حاصل کرنے کے لیے استعمال کرتا ہوں۔ نمبر ایک، اپنے آپ کو غیر جانبدار رکھنا۔ پہلے اقدام میں اپنے آپ کو غیر جانبدار رکھنا ہے، نہ آگے نہ پیچھے، بلکہ اپنے دل میں مکمل پرسکون۔ پھر میں یہ کہتے ہوئے خدا کا انتظار کرتا ہوں، خداوند میں یہاں ہوں، میں تیری آواز کو سنوں گا، اگر تو ہاں کہے گا میں جاؤں گا، اگر تو نہ کہے گا میں نہیں جاؤں گا۔ میں اپنے فائدے کے لیے فیصلے نہیں کرنا چاہتا ہوں، بلکہ تیری مرضی کے مطابق فیصلے کروں گا، چاہے یہ میری واسطے برا یا اچھا ہو، میں تیری رہنمائی قبول کرنے کے لیے تیار ہوں۔ اس قسم کے رویے سے میں خدا کا انتظار کرتا ہوں۔ بہت مرتبہ سب سے اچھا قدم جو اٹھانا ہے وہ دعا اور روزہ ہے، کیونکہ اگر آپ بہت زیادہ کھائیں گے تو آپ اس قدر تھک جائیں گے کہ آپ دعا نہیں کر سکیں گے۔ پھر اگر آپ یہ جان جاتے ہیں کہ آپ حقیقتاً پر اطمینان ہو گئے ہیں، پھر آپ دوسرے اقدام پر آ جاتے ہیں۔ دوسرا اقدام، الہی مرضی۔ دوسری چیز جو میں کرتا ہوں وہ خدا سے یہ کہنا ہے کہ میری خواہش کے ذریعے اپنی مرضی ظاہر کر۔ خدا ہمیشہ آپ کے پاس آپ کی پاک خواہشوں کے وسیلے سے ہی آتا ہے۔ خداوند میں مسرور رہ اور وہ تیرے دل کی مرادیں پوری کرے گا، زبور 37 اس کی چوتھی آیت۔ اور صادقوں کی مراد پوری ہوں گی۔ امثال 10:24، جو کچھ تم دعا میں مانگتے ہو یقین کرو کہ تم کو مل گیا اور وہ تم کو مل جائے گا۔ مرکز 11:24، خواہش پھر خدا کا ایک نقطہ ماس کا ہے۔ بنابرین فلپیوں 2:13 میں لکھا ہے، کیونکہ جو تم میں نیت اور عمل دونوں کو اپنے نیک ارادے کو انجام دینے کے لیے پیدا کرتا ہے وہ خدا ہے۔ روح القدس کے وسیلے سے خدا آپ کے دل میں خواہش ڈالتا ہے تاکہ آپ اس کی مرضی کو پورا کرنا اپنی مرضی بنائیں۔ لہذا خدا سے دعا کریں، خداوند اب مجھے اپنی مرضی کے مطابق خواہش دیں۔ دعا کریں اور خدا کا انتظار کریں۔ جب تک خدا آپ کو الہی مرضی نہیں دیتا، جیسا کہ آپ بہت سی خواہشوں کے لیے دعا کرتے ہیں، مقدس خواہشوں کے لیے بھی کریں۔ پھر اپنی دعا میں خدا کی مرضی کو سکونت کرنے کے لیے صبر بھی رکھیں۔ کھڑے ہو کر یہ نہ کہیں اور مجھے سب کچھ مل گیا ہے اور بھاگ جائیں، کچھ اور دیر کے لیے خدا کا انتظار کریں۔ خواہشات ابلیس کی طرف سے بھی دی جا سکتی ہیں، اپنی روح کی طرف سے بھی اور روح القدس کی طرف سے بھی دی جا سکتی ہیں۔ وقت ہمیشہ ایک امتحان ہے، اگر آپ صبر کے ساتھ انتظار کریں گے تو پھر آپ کی اپنی خواہشات اور ابلیس کی طرف سے خواہشات بہت کمزور ہو جائیں گی، لیکن روح القدس کی طرف سے دی ہوئی خواہش تیز سے تیز تر ہوتی جائے گی۔ لہذا انتظار کریں اور الہی مرضی حاصل کریں۔ نمبر 3، روحانی چھان بین۔ جب میری خواہش بہت واضح ہو جاتی پھر میں تیسرے اقدام کی جانب بڑھتا ہوں۔ میں اس خواہش کا بائبل کی تعلیمات سے موازنہ کرتا ہوں۔ ایک روز ایک عورت میرے پاس آئی، بہت خوشی سے اس نے کہا، او پاسٹر چو، میں ایک بہت بڑی رقم سے آپ کی مسیحی خدمت میں مدد کروں گی۔ میں نے خوشی سے کہا، خداوند کی تعریف ہو، بیٹھیں اور مجھے اس کے بارے میں بتائیں۔ اس نے وضاحت کی، میری کاروبار کرنے کی بہت شدید خواہش ہے، ایک کاروباری معاملہ چل رہا ہے اور اگر میں اس میں شامل ہو جاؤں تو میرا خیال ہے کہ میں بہت سر پیا کماؤں گی۔ میں نے پوچھا، یہ کس قسم کا کاروبار ہے؟ اس نے جواب دیا، میں ایک جلتی ہوئی خواہش رکھتی ہوں کہ سگریٹ کے کاروبار میں اجارہ داری کی حامل ہو جاؤں، تمباکو آپ جانتے ہیں۔ میں نے فوراً جواب دیا، اس کے بارے میں بھول جاؤ۔ اس نے کہا، لیکن میری خواہش ہے، جلتی ہوئی خواہش، بالکل ویسی جیسی آپ نے تعلیم دی ہے۔ میں نے جواب دیا، وہ خواہشات آپ کی اپنے جسم سے ہیں۔ کیا تم نے کبھی بائبل کا مطالعہ کیا ہے کہ دیکھ سکو کہ تم جو کچھ کرو گی وہ کلام کے مطابق ہے؟ نہیں، تمہاری خواہش کی کلام کے ذریعے چھان بین ہونی چاہیے۔ میں نے اسے ہدایت کی، بائبل کہتی ہے کہ تم روح القدس کا مقدس ہو، 1 کرنتھیوں 6:19۔ اگر خدا کی بھی یہ خواہش ہوتی کہ اس کے لوگ سگریٹ پئیں، پھر اس نے ہمارے ناک کسی اور طریقے سے بنائے ہوتے۔ ضرور ہے کہ دھوئیں کی چمنیاں اوپر آسمان کی طرف کھلیں اور نہ کہ نیچے کی طرف۔ ناک کے متعلق سوچیں، اس کا رخ اوپر کی طرف نہیں بلکہ نیچے کی طرف ہے۔ خدا کا یہ مقصد نہیں تھا کہ لوگ سگریٹ پئیں، کیونکہ ہماری دھوئیں کی چمنیاں الٹی ہیں۔ آپ کا بدن روح القدس کا مقدس ہے، اگر آپ اسے دھوئیں سے آلودہ کریں گے تو پھر آپ روح القدس کے مقدس کو دھوئیں سے آلودہ کر رہے ہیں۔ تمہاری خواہش خدا کی مرضی سے باہر ہے۔ یہ بہتر ہوگا اگر تم اس نئے کاروبار کے بارے میں بھول جاؤ۔ ایک شخص میرے پاس آیا اور کہا، پاسٹر صاحب، میں ایک خوبصورت بیوہ عورت سے دوستی کر بیٹھا ہوں، وہ اچھی خوبصورت اور اعلیٰ ہے، اور جب میں دعا کرتا ہوں میں اس سے شادی کرنے کی جلتی ہوئی خواہش رکھتا ہوں، لیکن میرے اپنے بیوی اور بچے بھی ہیں۔ میں نے اسے جواب دیا، دیکھو، تم اس کے بارے میں بھول جاؤ، کیونکہ یہ ابلیس کی طرف سے ہے۔ اس نے اختلاف رائے رکھتے ہوئے کہا، او نہیں نہیں، یہ ابلیس کی طرف سے نہیں ہے۔ جب میں نے دعا کی، روح القدس نے میرے دل میں کلام کیا اور مجھے بتایا کہ میری اصلی بیوی میرے سینے میں لگنے والی درست قسم کی پسلی نہیں ہے۔ میری موجودہ بیوی ہمیشہ میرے لیے باعث مصیبت رہتی ہے۔ روح القدس نے کلام کیا اور کہا، یہ بیوہ میری کھوئی ہوئی پسلی ہے جو کہ میرے سینے میں بالکل درست طور پر لگ جائے گی۔ بہت سے لوگ اس قسم کی غلطی کرتے ہیں، اگر وہ خدا کے لکھے ہوئے کلام کے برعکس دعا کریں پھر ابلیس مخاطب ہوگا۔ روح القدس کبھی بھی خدا کے لکھے ہوئے کلام سے الٹ نہیں کرے گا۔ اس شخص نے میری بات نہ سنی اور اس نے اپنی بیوی کو طلاق دے دی اور اس بیوہ سے شادی کر لی۔ وہ اب تمام لوگوں میں سب سے زیادہ تباہ حال ہے۔ اسے معلوم ہوا کہ اس کی دوسری پسلی پہلی سے کہیں زیادہ بدتر ہے۔ لہذا ہماری تمام خواہشوں کی بڑی احتیاط سے کلام کے ساتھ چھان بین ہونی چاہیے۔ اگر آپ کے پاس ایسا کرنے کے لیے خود اعتمادی نہیں ہے، پھر اپنے پاسٹر یا خادم کے پاس جائیں۔ نمبر چار، خدا کی طرف سے اشارہ۔ میں اپنی خواہشات کی لکھے ہوئے کلام کی خدا کی تعلیمات سے چھان بین کرتا ہوں، پھر میں چوتھے اقدام کے لیے تیار ہو جاتا ہوں کہ خدا سے اپنے حالات میں سے کوئی اشارہ مانگوں۔ اگر حقیقت میں خدا نے آپ کے دل سے کلام کیا ہے، پھر وہ آپ کو باہر کی بیرونی دنیا سے کوئی اشارہ دینے کا پابند ہے۔ جب ایلیا نے سات مرتبہ بارش کے لیے دعا کی، اسے مشرقی آسمان سے ایک اشارہ ملا۔ آدمی کی مٹھی کے برابر ایک بادل کا ٹکڑا ظاہر ہوا۔ جدعون بھی ہمیں ایک مثال مہیا کرتا ہے، کیونکہ اس نے بھی ایک نشان مانگا، اور خدا مجھے ہمیشہ میرے حالات میں سے ایک نشان دکھاتا ہے۔ کبھی کبھار یہ نشان بہت چھوٹا ہوتا ہے، لیکن وہ اب بھی نشان تو ہے۔ پانچویں بات، الہی وقت۔ میں جب نشان پاتا ہوں، پھر میں حتمی قدم اٹھاتا ہوں۔ میں دعا کرتا ہوں جب تک مجھے خدا کا وقت معلوم نہیں ہو جاتا۔ خدا کا وقت ہمارے وقت سے مختلف ہے۔ آپ کو دعا کرنی ہے جب تک حقیقی اطمینان نہ مل جائے، کیونکہ اطمینان الہی کافی ہے۔ اگر دعا کرنے کے بعد بھی آپ اپنی روح میں بے چینی محسوس کریں، پھر وقت مناسب نہیں ہے۔ اس کا مطلب ہے کہ اب تک سرخ بتی ہے، لہذا دعا اور انتظار کریں۔ جب تک سرخ بتی نہ بجھا دی جائے اور آپ کو سبز روشنی نظر نہ آئے، آپ کے دل میں اطمینان آ جائے گا۔ پھر آپ چھلانگ لگائیں اور چل پڑیں۔ خدا کی حرکت اور خدا کے ریما کے ساتھ پوری قوت سے جائیں، اور معجزے کے بعد معجزہ آپ کا پیچھا کرے گا۔
ابھی تک خدا نے اس طرح نشانوں کے ساتھ چلنے اور معجزات کا پیچھا کرنے کے طریقے کی تائید کی ہے۔ ان نتائج کو لاگوس اور ریما کے واضح فرق کو ظاہر کرنا چاہیے۔ مستقبل میں آپ کو خدا کے وعدوں کے بارے میں پریشان ہونے کی ضرورت نہیں ہے۔ کسی مقدار میں دعویٰ، جدوجہد، اچھلنا اور چلانا اسے آمادہ نہیں کرے گا۔ خدا اپنا ایمان آپ کے دل میں ڈالنے سے آپ کو خود آمادہ کرے گا۔ مرکز 11:22-23 آیت کے انگریزی ترجمے میں لکھا ہے کہ تم خدا پر ایمان رکھو، اور تب تم اس قابل ہوگے کہ پہاڑ کو حکم دو گے اکھڑ جا اور سمندر میں جا پڑ۔ بہرحال یونانی بائبل کہتی ہے کہ تمہیں خدا کا ایمان دیکھنا چاہیے۔ آپ خدا کا ایمان کیسے حاصل کر سکتے ہیں؟ جب آپ کو ریما ملتا ہے تو جو ایمان دیا جاتا ہے وہ آپ کا اپنا نہیں ہے، یہ دیا ہوا ایمان ہے جو کہ خدا نے آپ کو دیا ہے۔ اس دیے ہوئے ایمان کو حاصل کرنے کے بعد پھر آپ پہاڑوں کو بھی اکھڑ جانے کا حکم دے سکتے ہیں۔ خدا کا ایمان حاصل کیے بغیر آپ یہ نہیں کر سکتے ہیں۔ اگر کسی اور مقصد کے بغیر آپ کو بڑی احتیاط سے بائبل پیدائش سے مکاشفہ پڑھنی چاہیے، تاکہ روح القدس کو وہ مواد دیں جس کے ساتھ اس کو کام کرنے کی ضرورت ہے۔ پھر آپ خداوند کا انتظار کریں، روح القدس خدا کا ایمان آپ میں ڈالے گا۔ بڑے بڑے معجزات آپ کا پیچھا کریں گے۔ جب آپ اس ایمان پر عمل کریں گے، آپ کی خدمت میں اور آپ کے گھر میں معجزات آپ کا پیچھا کریں گے۔ لہٰذا خدا کا انتظار کریں، کسی بھی وقت کا تصور نہ کریں۔ جب خدا آپ کے دل سے کلام کرتا ہے تو وہ ایک سیکنڈ میں اس سے بھی عظیم کام کر سکتا ہے جو کہ آپ ایک پورے سال میں کر سکتے ہیں۔ خداوند کا انتظار کریں اور آپ عظیم کام ہوتے ہوئے دیکھیں۔